و عمل کا کارواں آئی ایس او ہے پاک وطن کے پاس آئی ایس او.
بسم اللہ الرحمن الرحیم. والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صلوات پر محمد والے محمد. برادران عزیز، چونکہ ٹائم مختصر ہے اور یہ چاہ رہے ہیں کہ آپ دوست بھی اور ہم مل بیٹھ کر اس محفل سے انشاءاللہ کچھ استفادہ کریں، اور اس حدیث کو ایک بنیاد قرار دیتے ہوئے کہ حدیث رسول اکرم ہے بظاہر کہ مومنین جس محفل کے اندر بیٹھ کر غور و فکر اور تدبر کا کام کرتے ہیں، وہ محفل اہل آسمان کے لیے اسی طرح ہے جیسے زمین والوں کے لیے ستاروں بھرا آسمان. تو انشاءاللہ خداوند کریم توفیق دے گا کہ آپ دوست بھی انشاءاللہ تھوڑا متوجہ رہیں گے، اور یہ جو مینجمنٹ کے چھوٹی موٹی چیزیں ہو رہی ہیں، آپ اپنی صلاحیتوں سے اس کو اوور کم کرتے ہوئے جو موضوع ہے اس کو انشاءاللہ تعالی کنسیو کریں گے. اس دعا کے لیے کہ خداوند کریم ہمیں توفیق دے کہ ہمارا یہ بیٹھنا اس کی بارگاہ میں قبول ہو، اور ہماری زبان پہ جو الفاظ آئیں اور ہم یہاں جو بات چیت کریں وہ بارگاہ محمد والے محمد میں قبولیت پائے. صلوات پر محمد والے محمد. یہ میں چار الگ الگ پوائنٹس آپ سے شیئر کرنا چاہ رہا ہوں، لیکن جب تک یہ جمع نہیں ہوں گے شاید آپ کو بات سمجھ میں نہیں آئے گی. پہلی بات کہ دنیا پر ظاہری تسلط کی ایک جنگ رہی ہے، طول تاریخ میں تسلط کی ایک جنگ رہی ہے، اور آپ جانتے ہیں کہ قبیلوں کے درمیان لڑائیاں رہی ہیں، علاقوں کے درمیان لڑائیاں رہی ہیں، پھر ملکوں کے درمیان لڑائیاں رہی ہیں، حتیٰ جب قبیلے علاقے نہیں تھے تب بھی لڑائیوں کا کنسیپٹ تھا، اور عموماً وہ قبیلہ یا وہ علاقہ کہ جس کے پاس عددی قوت زیادہ ہوتی تھی عموماً وہ دوسرے کے اوپر غالب آ جایا کرتا تھا. کبھی یعنی معیار عددی قوت تھا کہ عددی قوت جس کے پاس زیادہ ہے وہ دوسرے کے اوپر غلبہ حاصل کر لے گا. لیکن ایک مرحلہ آیا کہ بات عددی قوت سے نکلی. چونکہ میں بہت اختصار سے ڈائریکٹ موضوع کی طرف آنا ہے، لہٰذا آپ کو بھی تھوڑا ذہنی طور پہ ساتھ چلنا ہوگا. پھر یہ کہ بات عددی قوت سے نکلی، ٹیکنالوجی کا دور آنا شروع ہوا. ٹیکنالوجی نے ایڈ اپ کیا تو بعض اوقات یہ ہوا کہ جس کے پاس عددی قوت نسبتاً کم بھی تھی لیکن مثلاً ویپن اچھا تھا، وہ دوسرے کے اوپر تسلط حاصل کرتا جا گیا. ابتدا ویپن سے، اور ویپن کی جتنی جدید شکلیں ٹیکنالوجی کی صورت میں آئیں وہ جیسے جیسے ٹیکنالوجی بڑھتی گئی ایسے ایسے عددی قوت جو ہے اس کے اوپر انحصار کم ہوتا چلا گیا اور ٹیکنالوجی کے اوپر انحصار جو ہے وہ بڑھتا چلا گیا. تو یہ دو چیزیں مل گئی، عددی قوت اور اس کے ساتھ پھر ویپن اور ٹیکنالوجی. اس کے بعد دنیا میں جو صورتحال چل رہی تھی، ابھی میں ریلیجن کو ڈسکس نہیں کر رہا، ابھی میں مخصوص لڑائیوں کو ڈسکس نہیں کر رہا، میں عمومی صورتحال اور ڈیولپمنٹ بات کر رہا ہوں. پھر یہ ہوا کہ ضرورت محسوس ہوئی کہ خشکی کے اوپر، یہ جنگیں مینلی خشکی کے اوپر تھی، کہ جب تک سمندر جو کرۂ عرض کا اگر تین حصے کریں تو اس میں سے دو تہائی جو ہے وہ سمندر ہے، تو دنیا پر کنٹرول کمپلیٹ نہیں ہوتا ہے جب تک سمندر آپ کے کنٹرول میں نہ ہو. لہذا سمندر کے اوپر جو ہے وہ کنٹرول کیا جانا چاہیے. لہذا بحریہ کا ایک کنسیپٹ شروع ہوا اور سمندروں کے ذریعے سے دنیا کو کنٹرول کرنے کے، چونکہ بہت سارے علاقے ڈائریکٹ زمین کے ذریعے سے فتح نہیں حاصل کی جا سکتی، ان کے اوپر قبضہ نہیں کیا جا سکتا، ان کے اوپر تسلط قائم نہیں کیا جا سکتا، لہذا سمندروں کے ذریعے سے. جیسا کہ مثلا خود آپ کے علاقے میں آپ ایک ایسٹ انڈیا کمپنی کا نام لیتے ہیں، وہ تجارت کے نام پہ بظاہر، لیکن وہ ایک بحریہ تھی، وہ ایک سمندری کمپنی تھی کہ جو وہاں پر آئے اور پھر وہاں پر انہوں نے مختلف ذریعوں سے وہاں پر برے صغیر میں قبضہ حاصل کیا. تو بحریہ کا کنسیپٹ آیا. پھر فضائیہ کا کنسیپٹ بھی ساتھ ساتھ چلا کہ فضائیہ، چونکہ بحریہ کے ذریعے آپ بہت سارے ایریاز کو کور کر لیتے ہیں لیکن اندر بالآخر بہت سارے پہاڑ ہیں، بہت سارے ایسے دشوار گزار رستے ہیں کہ جو فضائیہ کے بغیر کور نہیں ہوتے. فضائیہ سے بھی بات ابھی جو مثلا لیٹسٹ بڑی، وہ ایک مرجر ہے ان ساری چیزوں کا کہ اس میں فضائیہ بھی ہے اور اس میں بحریہ بھی ہے. جیسے بحری بیڑے کا جو کنسیپٹ ہے کہ آپ کسی دور دراز علاقے کے اندر بحری بیڑا وہاں اپنا کھڑا کرتے ہیں سمندر کے اندر، اور پوری دنیا اس لحاظ سے اس تسلط میں آ جاتی ہے کہ باقی جہازوں کے ذریعے سے وہ جہاز جو اسی بحری بیڑے کے اوپر لنگر انداز ہوتے ہیں. لیکن یہ ساری بات کیوں بیان کی؟ ये सारे टेक्नोलॉजिकल डेवलपमेंट्स होती रही और बाहर ये समझा गया कि जिसके पास ये चीज़ें होती जाएंगी, जैसे जैसे दौर डेवलप होता जाएगा, पहले अदीदी कुव्वत से, फिर वेपन, फिर टेक्नोलॉजी, फिर उसके बाद बहरिया, फिर फ़ज़ाइया, ये सारी चीज़ें या दीगर टेक्नोलॉजी भी साथ साथ चल रही है, जिसके पास जमा हो जाएगी, जो इन चीज़ों में सुपीरियर होगा, जो इन चीज़ों में ऊपर वाला दस्त होगा, वो दूसरे के ऊपर गलबा और तसल्लत हासिल कर लेगा। ये बात समझ में आने वाली है ना ये। लेकिन एक सवाल करके अगले स्टेप पे आते हैं, लेकिन बहुत सारी जगहों पर ऐसा हुआ है, लेकिन कई जगहों पर जहां जवाब में कोई आइडियोलॉजी थी, जवाब में कोई नज़रिया था, जवाब में कोई कमिटमेंट थी, जवाब में कोई एक मिल्लत थी, वो खड़ी हो गई और दुनिया ने देखा कि ये टेक्नोलॉजी, ये वेपन, ये बहरिया, ये फ़ज़ाइया और ये पूरी दुनिया के ऊपर तसल्लत के जितने टैक्टिक्स थे वो सारे फेल होते गए और वहाँ पर वो आइडियोलॉजी जीतती गई, वहाँ पर वो कम्युनिटी मिल्लत जीतती गई और वहाँ पर वो अज़्म और इरादा जो है वो जीतता गया। आखिर ये क्या है, ये एक सवाल मैंने आपके सामने रखा। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। नंबर दो, पहली बात आपने देखी दुनिया पर तसल्लत करने की मुख्तलिफ टेक्निक्स मैंने आपके सामने बयान की और उन टेक्निक्स का अल्टीमेट फेलियर बयान किया कि बिल आखिर, मसलन मैं एक मिसाल देता हूँ, दुनिया में टेक्नोलॉजी के लिहाज से अमेरिका बहुत एडवांस है, बहुत एडवांस है इस वक्त, पर उसका नाम सबसे ज़्यादा लिया जाता है, लेकिन वियतनाम की जंग में वियतनामियों ने, अभी मैं ख़ास नज़रिए की बात नहीं कर रहा, लेकिन एक आइडियालॉजी और नज़रिया था रेजिस्टेंस का और मुज़ामत का, इस्तेमारी ताकत के मुकाबले में वो खड़े हुए, वो लोग जिनके पास वसाइल नहीं थे, वो लोग जिनके पास टेक्नोलॉजी नहीं थी, वो खड़े हुए और उन्होंने बहरहाल अमेरिका को तमाम फील्ड्स के अंदर बदतरीन हजीमत से दोचार किया और वियतनाम के अंदर अल्टीमेट फेलियर है उनका, अल्टीमेट उनकी कामयाबी नहीं हो सकी। तो ये हुआ। फिर हम देखते हैं कि दूसरी अब बात मैं करना चाह रहा हूँ, वो है दुनिया की पॉलिटिकल डेवलपमेंट। कभी दुनिया कसीरुल कुतबी थी, मल्टीपोलर, यानी दुनिया में ताकत के कई मराकज थे। ताकत के कई मराकज का एक फ़ायदा होता है, जैसे किसी गांव में चार पांच बड़े चौधरी हों जो एक दूसरे के मुकाबले में सफ आरा रहते हों, तो आम आदमी थोड़ा रिलीफ महसूस करता है क्योंकि कोई एक चौधरी तसल्लत नहीं कर सकता, वो एक पार्टी से दूसरी में जा सकता है, दूसरी से तीसरी में जा सकता है। दुनिया की मादी समझने के लिए ये मैंने मिसाल दी, दुनिया की सूरत हाल भी यही थी कि दुनिया में ताकत के कई मराकज़ थे, कई बड़े डेवलप्ड कंट्रीज़ थे, लिहाजा दुनिया के मुख्तलिफ मालिक कम्युनिटीज़ और उनमें आबाद कौमें, उनके पास ये ऑप्शन था कि अगर फलां नहीं तो फलां, फलां नहीं तो फलां, यानी दुनिया में एक चौधरी नहीं था कि उस एक इस्तेमार के उसमें कई थे। तो जब कई इस्तेमार आपस में दस्त गरेबा होते हैं तो आम आदमी को थोड़ा बहुत रिलीफ भी मिलता है, जैसा खुदा जालमों को जालमों से टकराने के नतीजे में लोगों को रिलीफ दिया करता है, ये खुदा ये असूल है। मसलन मैं पहली जंग अजीम और उस पीरियड की बात करता हूँ कि उस वक़्त मसलन तुर्की ताकत का एक मरकज़ था, ऑटोमन एम्पायर, इसी तरीके से जापान ताकत का एक मरकज थी। बाइपोलर यानी दो कुतबी, दो कुतबी कैसे हो गई, दुनिया दो ब्लॉक्स के अंदर ढल गई, एक को रशियन ब्लॉक कहने लगे और एक को अमेरिकन ब्लॉक कहने लगे। रशिया चूंकि मशरक के अंदर था, बहुत शुक्रिया, रशिया चूंकि मशरक के अंदर था तो उसे मशरकी ब्लॉक कहने लगे, अमेरिका मगरब के अंदर था उसे गरबी ब्लॉक कहने लगे। तो दो ब्लॉकों के अंदर दुनिया तकसीम हो गई। ये दो पावर्स टेक्नोलॉजी के मुख्तलिफ फील्ड्स में बहुत एडवांस थी, एक अमेरिका और दूसरा रशिया। अमेरिका यूएसए था और रशिया यूएसएसआर था। अब क्या हुआ कि दोनों में हर जगह हालत जंग है और दुनिया में ये अमूमन बावर किया जाता है कि आपको इस दुनिया में सर्वाइव करने के लिए या इस चौधरी के साथ रहना है और या इस चौधरी के साथ रहना है। दुनिया के पास दो ऑप्शन आ गए, पहले मल्टीपोलर थी, कई ऑप्शन थे, अब दो ऑप्शन आ गए, मल्टीपोलर ख़त्म हो गई और दो ऑप्शन में से एक रशियन हो गया और एक अमेरिकन हो गया। दोनों ने दुनिया पर तसल्लुत कायम रखने के लिए एक सिस्टम दे दिया। रशिया ने जो सिस्टम दिया उसे कम्युनिज्म कहते हैं और अमेरिका ने जो सिस्टम दिया उसे क्या कहते हैं भला जी, उसे कैपिटलिज्म कहते हैं, सोशलिज्म नहीं कहते हैं, कैपिटलिज्म कहते हैं। कम्युनिज्म कौन सा वाला सिस्टम था, जो रशिया ने दिया। ये क्यों था, ये एक हुकूमत को चलाने का सिस्टम था, दुनिया को चलाने का सिस्टम था, बकौल उनके जो उन्होंने खुद से इख्तरा किया, और इस निज़ामों की बुनियाद पे जंग शुरू हो गई। कुछ लोग कम्युनिज्म ब्लॉक में चले गए और कुछ ममालिक जो थे वो कैपिटलिज्म के ब्लॉक में चले गए। ये एक तकसीम और एक जंग इनके दरमियान में बाकी रही। लेकिन एक वक्त ऐसा आया कि जब कम्युनिज्म का ब्लॉक भी दम तोड़ता चला गया और कैपिटलिज्म का ब्लॉक जो है उसको ताकत और पावर जो है वो हासिल होती गई और दुनिया बाईपोलर से यूनिपोलर हो गई। अब ज़रा स्टेप्स आप मेरे साथ गिनेंगे, पहले दुनिया क्या थी? मल्टीपोलर। अगले स्टेप में क्या हो गई? बाईपोलर। और उससे अगले स्टेप में जब रूस डिक्लाइन कर गया और उसके टुकड़े टुकड़े हो गए तो वो क्या हो गई? यूनिपोलर। यानी इतनी ज़्यादा ये हालत जंग में थे दोनों ग्रुप्स के, एक जो रशियन ब्लॉक था उसने वियतनाम में मिसाइल नसब कर दिए थे, वियतनाम जो अमेरिका के बॉर्डर के ऊपर है, मैं दिखाता हूँ आपको, और जो अमेरिकन ब्लॉक था उसने अफगानिस्तान के अंदर आकर जंग शुरू कर दी थी, अफगानिस्तान जो रशिया के बॉर्डर के ऊपर था। यानी रशिया जो है वो अमेरिका के बॉर्डर तक पहुंच गया, अमेरिका जो है वो रशिया के बॉर्डर तक पहुंच गया, दोनों एक दूसरे के ऊपर जंग मुसल्लत किए हुए थे, हर लिहाज से ये एक दूसरे के साथ जंगी कैफियत में थे। लेकिन एक बात आप दोस्तों के इल्म में होनी चाहिए, वो ये है कि ये हर लिहाज से हालत जंग में थे, सिस्टम के लिहाज से हालत जंग में थे, इलाकों के लिहाज से हालत जंग में थे, तसल्लत के लिहाज से हालत जंग में थे, टेक्नोलॉजी के लिहाज से हालत जंग में थे। एक सियारा फजा में भेजता था तो दूसरा भेजता था, एक एटमी तजर्बा करता था तो दूसरा करता था, एक किसी मिसाइल का तजर्बा करता था तो दूसरा करता था, हर लिहाज से हालत जंग में थे। एक चीज पर इनका इत्तफाक था और वो ये था कि कम्युनिज्म भी दीन को तस्लीम नहीं करता था और कैपिटलिज्म भी दीन को तस्लीम नहीं करता था। कैपिटलिज्म ये कहता था दीन एक दिन का मैटर है, मैटर ऑफ संडे अगर आप क्रिश्चियन हैं और मैटर ऑफ फ्राइडे अगर आप मुस्लिम हैं, एक दिन आप जाएं चर्च जाएं या मस्जिद जाएं तो आपका और अल्लाह का मामला खत्म हो गया। ये जो दीन है इसका आपके इक्तसादी निज़ाम से कोई ताल्लुक नहीं, इसका आपके सियासी निज़ाम से कोई ताल्लुक नहीं, इसका आपके तालीमी निज़ाम से कोई ताल्लुक नहीं, इसका आपके मुआशरती निज़ाम से कोई ताल्लुक नहीं। क्योंकि अगर दीन कोई ताल्लुक होगा तो फिर सोशलिज्म नहीं रहेगा, फिर कैपिटलिज्म नहीं रहेगा। इसी तरीके से सोशलिज्म क्या कहता था और कम्युनिज्म क्या कहता था कि दीन एक अफ्यून है, जैसे अफ्यून इंसान को तबाह कर देती है ऐसे ही दीन भी इंसान को तबाह कर देता है। दोनों एक दूसरे के साथ हालत जंग में थे। लेकिन एक बात क्या है कि मैं तीसरे स्टेप पे आ जाऊंगा और वो दूसरी वो बात क्या है, वो ये है हर चीज में हालत जंग में है, दीन के मुकाबले में मुत्तहिद हैं। और जब रशिया का डिक्लाइन हुआ है और बज़ाहिर वो ये समझते हैं कि इस वक्त दुनिया में सिर्फ एक सुपर पावर रह गई है और अमेरिकन प्रेसिडेंट ने पूरी दुनिया में ऐलान कर दिया कि आइंदा से दुनिया की सुपर पावर हम हैं, और जैसे एक गांव में एक बड़ा चौधरी होता है, उन्होंने कहा दुनिया ग्लोबल विलेज बन गई है। ग्लोबल विलेज का कंसेप्ट यहाँ पर आता है, कहा दुनिया ग्लोबल विलेज है, जैसा एक गाँव में एक चौधरी होता है पूरी दुनिया का एक चौधरी होगा, हम बताएंगे किसने क्या बोना है, किसने क्या खाना है, किसने क्या पीना है, किसने क्या चीज़ बनानी है और किसने क्या चीज़ खर्च करनी है, हम बताएंगे। लिहाजा दुनिया के अंदर डेवलपिंग कंट्री का और अंडर डेवलप्ड कंट्री का और थर्ड वर्ल्ड कंट्रीज़ का कंसेप्ट दिया और कहा कि हम दुनिया को न्यू वर्ल्ड ऑर्डर देंगे, हम दुनिया को न्यू इकोनॉमिक ऑर्डर देंगे, हम पूरी दुनिया को अपने मुताबिक चलाएंगे। इस अपने मुताबिक चलाने का नाम उन्होंने न्यू वर्ल्ड ऑर्डर रखा और न्यू इकोनॉमिक ऑर्डर रखा और पूरी दुनिया को ग्लोबल विलेज बना के खुद चौधरी बन गए। जो ये दूसरे पॉइंट में जो बात करना चाह रहे वो ये कि रशिया टूट गया, कम्युनिज्म टूट गया, दुनिया मल्टीपोलर से बाईपोलर हुई, बाईपोलर से यूनिपोलर हुई, यूनिपोलर होने के बाद उन्होंने दावा कर दिया कि इस वक्त दुनिया पर हम चलाएंगे कि किसको क्या करना है, किसको क्या नहीं करना, और दुनिया का कमांड एंड कंट्रोल सिस्टम हमारे जरिए से होगा। उस वक्त एक मकतब खड़ा होता है जिसके पास टेक्नोलॉजी भी नहीं है, जिसके पास साइंस भी उतनी नहीं है, जिसके पास ज्योग्राफिकली लैंड भी उतनी नहीं है, जिसके पास आबादी भी उतनी नहीं है, वो एक नया परचम बुलंद करता है और वो कहता है ला शर्किया वला गर्बिया, हम न शर्क के निज़ाम को मानते हैं, न रशियन निज़ाम को मानते हैं, न अमरीकी निज़ाम को मानते हैं, ला इलाहा इल्लल्लाह, हम फकत खुदा के निज़ाम को मानते हैं और हम ऐसा सिस्टम लाएंगे जिसमें आपका दीन भी, जिसमें आपकी इक्तसाद भी, जिसमें आपकी सियासत भी, जिसमें आपकी फरहंग भी, जिंदगी गुजारने की जितनी चीजें दुनिया के लिए हैं वो सारी की सारी दीन के ताबे होगी। इस फिक्र को किसी ने दुनिया के अंदर दिया तो वो मकतबे तशय्यो ने दिया, इमाम खुमैनी ने दिया और इंकलाब इस्लामी ईरान के जरा मेरे साथ चले। पहली बात क्या थी? दुनिया पर कंट्रोल के लिए वो टेक्निकल लेवल की मैंने बात की, आबादी, अद्दी कुवत, उसके बाद असला, उसके बाद टेक्नोलॉजी, उसके बाद बैरिया, उसके बाद फजाइया, उसके बाद मसलन दोनों का मर्जर, लेकिन अल्टीमेट फेलियर, इन सारी चीज़ों के होते हुए नाकामी। दूसरी बात मैंने क्या की? दुनिया मल्टीपोलर, उसके बाद बाईपोलर, उसके बाद यूनिपोलर, और उसके बाद जब अकेले खुदाई का एक लिहाज से दावा कर दिया तो फिर उसको चैलेंज कर दिया। और वो चैलेंज भी किसने किया? एक मकतब फिक्र ने चैलेंज किया, और वो चैलेंज 34 साल से कायम दायम है और हर आने वाले दिन पहले से ज़्यादा मजबूत और तवाना हो रहा है। और आपको और मुझे फ़ख्र है कि ये चैलेंज उस मकतब ने दिया है जिसका इमाम अली इब्न अबी तालिब अलैहिस्सलाम। एक तीसरे पे आते हैं, वो क्या है? वो रिलीजियस डायमेंशन है दुनिया की, मजहबी डायमेंशन। दुनिया जो है वो अलज़ाहिर तीन बड़े मसलन उसके अंदर मजाहब है, क्रिश्चियनिटी, यहूदियत और इस्लाम। दुरुस्त है, तीन बड़े मजाहब है दुनिया के अंदर, क्रिश्चियनिटी, यहूदियत और इस्लाम। तीनों एक अकीदा रखते हैं, और तीनों का अकीदा ये है, और तीनों के फॉलोअर्स में वो अकीदा मकबूल है कि हम इस खास इलाके के अंदर ही ये तीनों जगह आई हैं। ये मशरक़ वुस्ता दुनिया की एक अहम तरीन जगह है। कितनी अहम तरीन जगह? आप में से पारचनार के दोस्त बैठे, जब लड़ाई होती है, जंग होती है, सबसे पहले क्या करते हैं आप लोग? चोटी पे कब्जा करते हैं। दुरुस्त है, अंगू वाले भी ये करते हैं। क्यों करते हैं भला? चोटी आपके कब्जे में आ जाए तो क्या होता है? कंट्रोल आपका डेवलप हो जाता है, रस्ते आपकी निगाह में आ जाते हैं, आप मजबूत पोजीशन में आ जाते हैं। वहां आप किसी को चलने दें तो चलने दें, किसी को ना चलने दें तो ना चलने दें, आपका कंट्रोल आ जाता है ना। दुनिया भी ऐसी है, दुनिया में एक ऐसी जगह है कि जिसके पास इस मंत्र का कंट्रोल हो उसके पास पूरी दुनिया का कंट्रोल है। ये दुनिया की छत है, ये दुनिया की सबसे ज्यादा अहम जोग्राफियाई लोकेशन है, ये दुनिया की सबसे ज्यादा वसाइल के एतबार से अहम लोकेशन है। और जहाँ ये वसाइल के एतबार से अहम है, यहाँ ये जोग्राफी के लिहाज से अहम है, जहाँ ये सियासत के लिहाज से अहम है, जहाँ ये तिजारत के लिहाज से अहम है, वहाँ इसकी एक अहमियत ये है कि ये दीन के एतबार से भी इम्पॉर्टेंट है। और वो अभी का हमारा मौजू है, आइडियालॉजी का, रिलीजियस परस्पेक्टिव। वो रिलीजियस परस्पेक्टिव क्या है? क्रिश्चियनिटी ये यकीन रखती है कि हज़रत ईसा अलैहिस्सलाम, चूँकि जो दीवार गरिया है वो कहाँ पर है, जहाँ से हज़रत ईसा मसलन उनके बकौल आसमानों पे उठाए गए, वो यरूशलम के अंदर है। कहाँ पर है? यरूशलम, यानी मशरक़ वुस्ता। और पैदा भी यहीं पर हुआ इनका दीन, और इस दीन ने बकौल उनके हज़रत ईसा अलैहिस्सलाम ने आना है, और उन्होंने आकर इस खित्ते के अंदर एक जंग लड़नी है जिसे हरमजदून की जंग कहते हैं। ये तमाम मजहबी किताबों में ईसाइत की हरमजदून की जो जंग का मार्के का एरिया उन्होंने बयान किया, वो तकरीबन शाम और लबनान की दरमियानी सरजमीन, और कहा कि इस जंग के बाद इस खित्ता जब हमारे पास आ जाएगा, ये इलाका हमारे पास आ जाएगा, और यहाँ हज़रत ईसा अलैहिस्सलाम के आने के बाद पूरी दुनिया पर ईसाइत के कंट्रोल का आगाज़ हो जाएगा। क्यों? ये चोटी है जिसके हाथ में ये आ गई, वो पूरी दुनिया पर अपना तसल्लुत कर लेगा। मैं चोटी की वजाहत भी करूँगा आपको, ये चोटी कैसे है। लिहाजा उन्होंने कहा कि हमारे कंट्रोल में आ जाएगा, और ये उनका दीनी अकीदा है। यही अकीदा सिहोनिज्म का है, यहूदियत का है। वो क्या समझते हैं? वो ये समझते हैं इसराइल क्यों बनाया गया, इसकी थ्योरी पे बहस करने की ज़रूरत नहीं है, इसीलिए इस जगह पर बनाया गया। और इसराइल के बाहर जो ग्रेटर इसराइल का नक्शा है वो क्या है? वो यही है जो उनके बकौल है। वो कहते हैं तौरात में सरजमीन मऊद है, जैसे हम कहते हैं ना महदी मऊद, वो क्या कहते हैं? सरजमीन मऊद। सरजमीन मऊद यानी वो सरजमीन जिसका हमसे वादा किया गया है, और उनके मुताबिक वो सरजमीन, ये ग्रेटर इसराइल वो सरजमीन है कि जिस पर यहूदियत का तसल्लत होना है। और जब इस जगह स्ट्रेटजिक पोजीशन के ऊपर जब यहूदियत का तसल्लत आएगा तो पूरी दुनिया के ऊपर यहूदियत का कंट्रोल हो जाएगा, ये उनका अकीदा है। लिहाजा वो इसके ऊपर एफर्ट कर रहे हैं, और आज उन्होंने काम किया इसके ऊपर। और इत्तफाक से इस्लाम का भी अकीदा यही है, मिलता जुलता है, कि इस खित्ते के अंदर मेहदी आखिर अजल्लाह तआला फरजहु शरीफ ने आना है। इस थोड़े से फ़र्क को एक तरफ रखते हुए कि कुछ का ये कहना है कि उन्होंने पैदा होना है इस्लामी, कुछ फिरकों का ये कहना है कि वो पर्दे गैबत में है, लेकिन इस जगह पर इत्तफाक है कि यहाँ पर उन्होंने तशरीफ़ लाना है, और हज़रत ईसा अलैहिस्सलाम ने उन्हीं की इक्तदा में नमाज़ पढ़नी है, और यहाँ से पूरी दुनिया पर खुदाई निज़ाम के तसल्लत का आगाज़ होना है। आपके नज़दीक भी वो जगह और वो मंतका कौन सा है? मशरक़ वुस्ता है। कितना इंपॉर्टेंट हो गया। तमाम मजाहब इसी जगह से पूरी दुनिया पर तसल्लुत का ख्वाब देखते हैं। लिहाजा क्या इस जगह पर जंग नहीं होनी चाहिए, ये बोन ऑफ कंटेंशन बनना चाहिए या नहीं बनना चाहिए, यहाँ मसला होना चाहिए या नहीं होना चाहिए, चूंकि जंग है यहाँ पर। लिहाजा जो एक मौजू एक नुक्ता है वो ये वाली डायमेंशन है कि इस खित्ते पर सियासी गलबा भी मगरब का, इक्तसादी गलबा भी मगरब का, अस्करी गलबा भी मगरब का, मीडिया के अनुमान से गलबा भी मगरब का, नफसियाती गलबा भी मगरब का, अमेरिका और उसके हवारियों का। लेकिन इसके बावजूद इस खित्ते में वसायल भी उनके हाथ में, टेक्नोलॉजी भी उनके हाथ में, इलाके के हुक्मरान भी उनके हाथ में, इलाके के अवाम के ऊपर भी तसल्लत उन्होंने किया हुआ, कंट्रोल और जबर उन्होंने किया हुआ, ज़ाहरी तौर पे सारी चीज़ें उनकी फेवर में हैं। लेकिन इस खित्ते के अंदर जो उनका मोस्ट फेवरेट एरिया है उसके अंदर भी हम देखते हैं कि खुदावंद करीम की दी हुई तौफीक से एक मकतब फिक्र है जो इतना मजबूत है, इतना मजबूत है कि आज हिजबुल्ला ये दावा करती है कि लबनान की सरजमीन से बैठकर हम पूरी दुनिया बिलखसूस मशरक़ वस्ता के फैसले करते हैं, और मशरक़ वस्ता नहीं चलता मगर हिजबुल्ला के बगैर, यानी इन तमाम टेक्नोलॉजीज और इन तमाम मजहबी जो अकायद है उसके बावजूद यहाँ पर जो गलबा है वो एक ऐसे मकतब फिक्र का है जो महदी आखिर के मुंतजरीन में शुमार होता है। चौथी बात जिसके बाद मैं डायरेक्ट आपके मिडिल ईस्ट पे आ जाऊंगा, वो क्या है, वो ये है कि बिलाखर दुनिया में चार तरह के गलबे की पोजीशन है। नंबर एक, अस्करी गलबा, जैसे अफगानिस्तान पे अमेरिका ने किया, जैसा कि मसलन इराक के ऊपर अमेरिका ने किया, ये अस्करी गलबा है। दूसरा, सियासी गलबा, पपट गवर्नमेंट के जरिए से इलाके को कंट्रोल और तसल्लत में रखना, जैसा कि मसलन खुद पाकिस्तान है कि पाकिस्तान आज बिजली की भी निर्ख खुद मुकर्रर नहीं कर सकता है, पपट गवर्नमेंट है ये, बल्कि पपेटों की भी पपेट है, यानी सऊदी अरब पाकिस्तान को इस वक्त रन कर रहा है, खुद पाकिस्तान को अमेरिका भी रन नहीं कर रहा है, यानी गुलामों के भी गुलाम। तो ये भी एक कंट्रोल का सिलसिला हो गया कि आप जहां डायरेक्ट तसल्लत नहीं करते वहां आप अपने मुहरों के जरिए से तसल्लत करते हैं। आज पाकिस्तान और इस तरह के दुनिया के अंदर ममालक की बड़ी तादाद है खुद से सोचते भी नहीं है, IMF सोचाएगा, वर्ल्ड बैंक सोचाएगा, उनके तमाम तर तफक्कुर के पीछे वेस्ट है और ये ममालक है। ये तीसरा, इक्तसादी, ये ममालक जितने हैं वो तकरीबन गुलामी की कैफियत में इक्तसादी तौर पे, और इनकी इक्तसाद जो है वो इन इदारों के हाथ में है जिसके पीछे कहीं यूनाइटेड नेशन है, कहीं वर्ल्ड बैंक है, कहीं IMF है, और कहीं दुनिया के मुख्तलिफ फोरम्स हैं जो उन्होंने बनाए हैं, और दुनिया की ये तकसीम है जो उन्होंने हैव्स और हैव नॉट में की है, और डिवेलपिंग कंट्री और अंडर डिवेलप्ड कंट्री और थर्ड वर्ल्ड कंट्रीज के अंदर की, इस्तेसाल का एक तरीका है इकोनॉमिक। और चौथा दुनिया पर गलबे का तरीका है वो है नफसियाती और सकाफती। और कहा जाता है कि अस्करी जंग अगर हार दी जाए जीत ली जाएगी, जैसा कि जापान अस्करी जंग में तबाह हो गया लेकिन आज मजबूत और ताकतवर मुल्क के तौर पर है। सियासी जंग अगर हार दी जाए जीती जा सकती है, जैसा कि बरेसगीर के अंदर सियासी तौर पर वायसराय हुक्मरान था लेकिन आज आपने बरेसगीर से उनको निकलने पर मजबूर किया और बरेसगीर को आज़ाद करवाया, पाकिस्तान बनाया। इसी तरीके से जो इक्तसादी जंग है उसके अंदर भी, जैसा कि मसलन जर्मनी है, आज यूरोप का एक बड़ा ताकतवर मुल्क है लेकिन जर्मनी को तबाह कर दिया गया था दूसरी जंग अजीम में, जर्मनी बिल्कुल ख़त्म हो गया, दो हिस्सों में तकसीम कर दिया गया, दीवारें बर्लिन बना दी गई, मशरकी मगरबी जर्मन कर दिया गया, उसके टुकड़े कर दिए गए, बदतरीन उसको उसके ऊपर बमबारी कर दी गई, तबाह कर दिया गया, लेकिन आज वो यूरोप की दूसरी बड़ी सबसे इक्तसादी पावर है। इक्तसादी जंग भी अगर हार दी जाए तो जीती जा सकती है। यहाँ पर भी एक फैक्टर जो है वो है कि जब सकाफती जंग कोई मिल्लत हार जाए तो वो अस्करी जंग भी हार जाती है, वो सियासी जंग भी हार जाती है, और वो इक्तसादी जंग भी हार जाती है। ये सबसे ख़तरनाक चीज़ है। और सकाफत के पीछे जो चीज़ होती है उसे हम आइडियालॉजी और तफक्कुर का नाम देते हैं, और ये चीज़ तमाम मराहल में फैसला कौन रोल प्ले करते नज़र आती है। पहले वाले मरले में भी जहाँ हमने बताया कि वो बहरिया और फ़ज़ाइया और वो वाला कंसेप्ट बताया, वहाँ पर भी आखिरी रोल कोई नज़रिया पेश करता नज़र आ रहा है। दूसरे वाले कंसेप्ट में भी जहां दुनिया को मुख्तलिफ कुतबों में तकसीम किया गया ताकत के मराकज़ में, वहां पे भी आखिरी रोल एक नज़रिया प्ले करता नज़र आ रहा है। तीसरे वाले में भी जहां दुनिया के पीछे ड्राइविंग फोर्स मज़ाहिब को नाम दिया गया है, वहां पे भी आखिरी रोल एक अकीदा प्ले कर रहा है। और चौथी चीज़ जो है कि जहाँ दुनिया को तसल्लुत के चार हरबे मैंने बयान किए, उनमें से भी जो फाइनल हरबा है कि अगर वो जंग हार दी जाए तो सारी जंगें हार दी गई, वो भी एक आइडियालॉजी और नज़रिया से ही निकलने वाली चीज़ है। बस मैं आप दोस्तों को ये बताना चाहता हूँ, कभी आप सोचें और कभी गौर करें, दुनिया में तशय्यो कहीं भी जा रहे नहीं है। सुना है कहीं कि आपने शियों ने कत्लेआम किया हो? है कभी शियों ने कभी लोगों को, औरतों को मारा हो और उनकी इज्जत और हुर्मत पामाल की हो? ऐसा नहीं हुआ है तारीख में, नहीं। अच्छा, 9/11 किसने किया? सऊदियों ने और उन लोगों ने किया। 7/7 किसने किया? बरतानिया के ऊपर जो अटैक हुआ था। दहशतगर्दी के जितने वाकयात हैं, किसी के अंदर खुदकुश हमलों के जितने वाकयात हैं, किसी के अंदर मकतब अहले बैत है? नहीं है। फिर एक बात सोचने की है, आखिर ये क्यों है कि आप ना ईसाइत पे जारियत करते हैं, ना यहूदियत पे जारियत करते हैं, ना हिंदुओं पे जारियत करते हैं, ना जहां आप अक्सरियत में हैं, ना जहां आपका कंट्रोल है वहां पे भी आप जारियत नहीं करते हैं, वहां पे भी आप अमन कायम रखते हैं, लेकिन क्या खुद पाकिस्तान की मिसाल लें, जहां जहां शिया बैठे हैं वहां वहां अमन है या नहीं? पारा चनार में आप बैठे हैं, पारा चनार में फौज को मूवमेंट के लिए क्या कर्फ्यू लगाना पड़ता है? और वजीरिस्तान में लगाना पड़ता है। गिलगित बल्तिस्तान में आप बैठे हैं, वहां पे फौज को मूवमेंट के लिए कर्फ्यू लगाना पड़ता है? और मेहमद में लगाना पड़ता है, ठीक है। जहां जहां आप बैठे हैं, सबसे मिसाली अमन, मसलन गिलगित बल्तिस्तान के अंदर मिसाली अमन है, मसलन क्वेटा के अंदर, आपके इलाके के अंदर मिसाली अमन, आप जा रहे नहीं है, दुरुस्त है? कभी सोचा है आप जा रहे नहीं है, हमला आवर नहीं है, किसी की इज्जत पामाल नहीं करते, किसी के लिए खतरा नहीं बने, फिर भी पूरी दुनिया में आप निशाना क्यों बन रहे हैं? सोचा कभी? ईसाइयत आप पे हमला आवर, क्रिश्चियनिटी आप पे हमला आवर, यहूदियत आप पे हमला आवर, हिंदुइज्म आप पे हमला आवर, दुनिया की जितनी मकरूह ताकतें आप पे हमला आवर, हत्ता मुसलमानों में तकफीरी ग्रोह भी आप पे हमला आवर, सोचा कभी क्यों है ऐसा? इसलिए बरादरान अजीज, आपके साथ इन लोगों को, इन ग्रोहों को, इन मिल्लतों को वही दुश्मनी है, मैं इख्तसार कर रहा हूं, जो दुश्मनी किसी जमाने में मूसा को फिरौन के साथ थी, वही दुश्मनी है आज। इसलिए कि पूरी दुनिया में एक ही मिल्लत ऐसी है, एक ही मकतब फिक्र ऐसा है, जिसके पास एक आइडियोलॉजी है, जिसके पास एक नजरिया है, और जो प्रैक्टिकल मैकेनिज्म रखता है, जिसकी बुनियाद पे वो ये सलाहियत का इजहार कर रहा है कि इस दुनिया के मौजूदा तसल्लत को ख़त्म किया जा सकता है, इन आलमी ताकतों को शिकस्त दी जा सकती है, इनके कंट्रोल को तोड़ा जा सकता है, और यहाँ पर उस निज़ाम की राह हमवार की जा सकती है जिसके लिए खुदावंद करीम ने कुरान में वादा किया है, और जिसके नतीजे में इस पूरी दुनिया पर अदल और इंसाफ का परचम बुलंद होगा, और हक का परचम बुलंद होते हुए जुल्म और जोर का खात्मा होगा। अगर कोई मिल्लत ये तवानाई रखती है कि इस ख्वाब को तकमील तक पहुँचा सके और इस मर्जी इलाही को अमली शक्ल दे सके, तो दुनिया के अंदर वो सिर्फ एक मिल्लत है, और वो मिल्लत मकतबे मोहम्मद वाले मोहम्मद। बस जो जंग है वो किसकी है? इन्होंने कहा ये क्लैश ऑफ सिविलाइजेशन है। एचपी हंटिंगटन तो पढ़ा है कभी? अमेरिका की पॉलिसी साजों में सबसे बड़ा नाम एचपी हंटिंगटन है, कभी जाएं तो उसका थोड़ा बहुत खुलासा दन मुतालिया कर ले। एचपी हंटिंगटन ने जो थ्योरी दी है, जिसकी बुनियाद पे अमेरिका वो है, वो है क्लैश ऑफ सिविलाइजेशन। वो कहते हैं तहजीबों का तसादम है, मसलन हम डिवेलप्ड हैं तो अंडर डिवेलप्ड हमारे मुकाबले में खड़ा होना चाहते हैं। मसलन उसने मुख्तलिफ तहजीबें बनाई हैं, ये चाइनीज तहजीब है और ये इस्लामिक तहजीब है और ये मगरबी तहजीब है, लेकिन हकीकत क्या है मैं उसके ऊपर ज़्यादा बहस नहीं कर सकता। हकीकत ये है कि उसने एक डायवर्शन क्रिएट की है। दरअसल ये क्लैश ऑफ सिविलाइजेशन का दौर नहीं है, बल्कि ये क्लैश ऑफ आइडियालॉजीज़ है, और जो आइडियालॉजीज़ तमाम आइडियालॉजीज़ के ऊपर गालिब आ रही है वो आइडियालॉजी मकतब मोहम्मद वाले मोहम्मद की आइडियालॉजी है, और आज इस आइडियालॉजी की अमली तफसीर का नाम निज़ाम विलायत फकीह है, और इस आइडियालॉजी ने पूरी दुनिया के अंदर इस्तेमार की रातों की नींदें हराम कर दी हैं, और उसे ये यकीन हो गया है कि कोई सिस्टम ऐसा है کہ جو اس موجودہ فرعونی نظام کو ختم کر کے یہاں پر الہی نظام کا آغاز کر سکتا ہے. یہ دشمنی ہے آپ کے ساتھ. لہذا جہاں جہاں آپ اس نظام کے لوگ ہوں گے, اس عقیدے کے لوگ ہوں گے, وہ نشانہ بنیں گے دنیا میں جہاں پہ بھی ہوگی. لہذا مڈل ایسٹ کے اندر آپ ہیں تو آپ نشانہ ہیں, اور پاکستان اس لیے بڑا نشانہ ہے کہ پاکستان میں آپ بعد از ایران دنیا میں سب سے زیادہ اگر عددی قوت کسی جگہ پر ہے تو وہ کون سی جگہ ہے. تقریباً 5 کروڑ سے زیادہ مکتب محمد علی محمد کے پرچار جو کرنے والے یہاں لوگ بستے ہیں وہ سب سے زیادہ یہاں پر ہے. بس مجھے بتائیں عقل کیا کہتی ہے, اگر انقلاب اسلامی کے بعد سب سے زیادہ عددی قوت یہاں پر ہے تو کیا اس عالمی استعمار کو سب سے زیادہ سازشیں یہاں پر کرنی چاہیے یا نہیں کرنی چاہیے؟ یہ آپ کے خلاف سرمایہ گزاری کرنی چاہیے یا نہیں کرنی چاہیے؟ آپ کہیں ابھی تو ہم خطرہ نہیں بنے, مجھے بتائیں فرعون کی نیچر کیا ہوتی ہے؟ کیا موسیٰ خطرہ بنے تو وہ مقابلہ کرتا ہے یا موسیٰ کو خطرہ بننے سے پہلے روکنا چاہتا ہے؟ حتیٰ جہاں جس ملت میں موسیٰ کی پیدائش کا خیال ہوتا ہے وہ اس ملت پوری کے خلاف کھڑا ہو جاتا ہے یا نہیں؟ اس کی عورتوں کو زندہ رکھتا ہے, اس کے مردوں کو قتل کرتا ہے, اس کا استحصال کرتا ہے, پوری ملتوں کو تباہ کرتا ہے. آپ یقین رکھیں آپ کے مقابلے میں بھی اس دور کے فرعون کو وہی دشمنی ہے, اور وہ ساری ٹیکنالوجیز اور ٹیکنیکس اختیار کر رہا ہے جس کے نتیجے میں وہ آپ کو اس عمل ہونے سے روک سکے جس کے نتیجے میں آپ مہدی آخر کے اس عالمی انقلاب کی زمینہ سازی کرنے والے بن سکیں. لیکن ہمیں انشاءاللہ لیکن عزیز دوستو, جیسا کہ اس دور کا فرعون موسیٰ کی نہ آمد روک سکا نہ تسلط روک سکا, آج کا فرعون بھی ساری خواہشات کے باوجود نہ تو اس نظام کو روک سکتا ہے اور نہ ہی اس کے اثرات کو انشاءاللہ روک سکتا ہے. خداوند کریم ہمیں یہ توفیق دے کہ ہم اس پاک سرزمین پر اپنے آپ کو اتنا مضبوط, طاقتور اور قدرت مند کریں کہ ہم اپنے زمانے کے امام کے بہترین ناصر ثابت ہو سکیں. کیوں, کیا ایک کمزور ملت اپنے زمانے کے امام کی بہترین ناصر ہو سکتی ہے؟ بتائیں, ہمارے وظیفے کی سرزمین پاکستان ہے بالآخر. پاکستان میں کمزور شیعت کیا اس نظام کی بہترین حفاظت کرنے والی ہو سکتی ہے؟ نہیں ہو سکتی ہے. لہذا واجب ہے کہ ہم طاقتور ہوں تاکہ ہم اس نظام کی بھی حفاظت کر سکیں اور ہم دشمنان اسلام کے مقابلے میں بھی سٹینڈ لے سکیں اور ان سازشوں کا بھی تدارک کر سکیں تاکہ قلب مطاربہ میں زمان بھی ہم سے راضی ہو اور وہ طاقت اور قدرت آپ کے پاس آئے جس طاقت اور قدرت کے لیے اہل بیت کے ماننے والوں کو خلق کیا گیا. ابھی میں دو چھوٹی سی چیزیں اس کے ساتھ مربوط ہیں وہ رہتی ہیں, ایک بار درود پاک پڑھیے گا. یہ آپ کے سامنے جو میپ ہے اگر آپ اس کو غور سے دیکھ لیں, پوائنٹر تو نہیں ہے, پوائنٹر نہیں, بنیادی طور پہ مشرق وسطی یہ ایریا ہے. ذرا غور کیجئے گا کہ اس ایریا کے اندر یہ سمندر ہے, یہ ایک سمندر ہے اور 3 براعظم ہے. نظر آ رہا ہے کچھ؟ اس کو میں دوبارہ وضاحت کروں گا جب یہ کلوز میں لیتے ہیں تو اس کی وضاحت. ایک بار ذرا آپ دنیا کو دیکھ لیں, ذرا دنیا کو دیکھ لیں, اس دنیا میں اور اس دنیا میں کنیکٹیویٹی کہاں سے ڈیولپ ہو رہی ہے تو آپ غور کریں گے, اگر یہ ایریا نہ ہو, یہ والا ایریا, یہ دنیا میں کنیکٹیویٹی نہیں ڈیولپ ہوتی. لہذا یہ اس دنیا سے وہاں جانے کے لیے, اس دنیا سے یہاں آنے کے لیے یہ ایریا ایک کور رول پلے کر رہا ہے, یہ ایریا, اور اسی ایریا کو مشرق وسطی کہتے ہیں, اسی ایریا کو دنیا کی چھت کہتے ہیں. یہ دنیا میں 4 آئل چوک پوائنٹس کا مرکز ہے. یہ آئل چوک پوائنٹ ہے, یہ آئل چوک پوائنٹ ہے, یہ آئل چوک پوائنٹ ہے. اگر یہ مثلا 3 پوائنٹس بند ہو جائیں تو دنیا کو تقریباً 70% آئل کی سپلائی بند ہو جائے گی. اور بہرحال اس کے اوپر ابھی کام ہو رہا ہے, میں اس کی ڈیٹیل ابھی, اس میں ایک میپ ہے ذرا, وہ نیو مڈل ایسٹ کا ایک میپ ہوگا, اس میں صرف اس کو ایک نگاہ دیکھ لیں چونکہ ابھی ہمارے پاس ٹائم جو ہے وہ کم ہوگا. جی یہ اب مشرق وسطی ہے, آپ غور کیجئے گا ذرا, یہ میڈیٹرینین ہے, دوبارہ اسی, یہ میڈیٹرینین سی ہے, خراب ہو رہا ہے, سلوات پڑھے محمد والے. اس سے آگے یورپ ہے, یہ جو جزائر آپ کو نظر آ رہے ہیں یہ سائپرس ہے, اس سے آگے اٹلی ہے, آگے روم ہے, یورپ. دوبارہ غائب ہو گئے, इसके बगैर चलते हैं। आप एक बार दुरूद पाक पढ़ें। बरादरान अजीज, पाकिस्तान में दुश्मन ने, आप इधर मेरी तरफ तवज्जो करेंगे, एक पॉइंट और क्लियर हो जाएगा फिर उसको हम देखेंगे। मशरक़ वुस्ता में असल में पाकिस्तान का एक रोल है, मैं वो रोल आपको दिखाना चाह रहा था, और दुनिया ने और बिलखसूस आलमी इस्तेमार ने मशरक़ वुस्ता को बदलने का एक नक्शा बनाया है, वो नक्शा भी आपको दिखाना चाह रहा था कि क्या साजिशें हैं जो उन्होंने की हैं और उनका क्या तदारक है जो हमने करना है इंशाल्लाह। पाकिस्तान में मेरी तरफ तवज्जो रहे, ये नक्शा थोड़ी देर रहेगा तो फिर मैं इसकी वजाहत कर सकूँगा, रहेगा ये भी इंशाल्लाह। पाकिस्तान में 5 करोड़ से ज़्यादा इस मिल्लत को काउंटर करने के लिए आलमी ताकतों ने पाकिस्तानी ताकतों के साथ मिलकर जो प्लान तरतीब दिया है उसके 3 से 4 अहम अज्जा हैं। गौर कीजिएगा, आलमी ताकतों ने पाकिस्तान की एस्टेब्लिशमेंट और ताकतों के साथ मिलकर, उसमें सियासी भी हैं, उसमें अस्करी भी हैं, उसमें एस्टेब्लिशमेंट भी है, सिविलियन भी हैं, सारी ताकतों ने आलमी ताकतों के साथ मिलकर पाकिस्तान में तशैयों को काउंटर करने के लिए उसी आलमी इस्तेमारी अहदाफ के पेश नज़र जो प्लान तैयार किया है उसके 3 अहम अहदाफ और टारगेट्स हैं। नंबर 1, इस मिल्लत को मिल्लत नहीं बनना चाहिए, लिहाजा इसका कोई कौमी तशक्कुल नहीं होना चाहिए, चूँकि जिस मिल्लत का कौमी तशक्कुल होगा उस मिल्लत में फर्दी हैसियत कम हो जाएगी और कौमी हैसियत जो है वो डेवलप हो जाएगी। लिहाजा तूले तारीख में उन्होंने कौमी तशक्कुल बनने की नफ़ी की है और अमलन ऐसे ऐसे काम किए हैं जिसके नतीजे में कौमी तशक्कुल या कौमी ना बने या बहुत वीक बने या ख़त्म हो जाए। लिहाजा हम देखते हैं कि शहीद कायद अल्लामा आरिफ हुसैन अल हुसैनी की शहादत उसी आलमी इस्तेमारी अहदाफ का एक हदफ था जिसके नतीजे में उन्होंने उस कौमी तशक्कुल को जो थोड़े अरसे के अंदर पाकिस्तान में इस मिल्लत को कुदरतमंद करने का बड़ा सबब बन गया था उसको एक बड़ा धचका पहुंचाया और आज तक शहीद हुसैनी का खला पूरा नहीं हो सका। क्लियर है? क्यों कौमी तशक्कुल होगा? कौमी आवाज़ आएगी, कौमी तशक्कुल होगा कौमी मफाद सामने आएगा, कौमी तशक्कुल होगा कौम डिवेलप होगी, कौम खड़ी होगी तो कौम के जो हकूक हैं उस पर कंप्रोमाइज़ नहीं हो सकेगा, कौम खड़ी होगी तो कौम अपना जीने का हक ले लेगी, लिहाजा ये नहीं होना चाहिए। ये पाकिस्तानी एस्टेब्लिशमेंट, पाकिस्तानी ब्यूरोक्रेसी, पाकिस्तानी सियासी जमातें और आलमी इस्तेमारी इदारों का मुश्तरका प्लान है, लिहाजा वो ऐसे तमाम इकदाम करेंगे जिसके नतीजे में हम किसी कौमी तशक्कुल को न बना सकें या बने तो वो नुक्ते अरूज तक ना पहुँचे और वो इतनी ताकत ना बने कि वो कौमी तशक्कुल वाकईतन कौम की आवाज़ बन के कौमी अहदाफ को हासिल करने का वसीला बना सके। क्यों? कौमी तशक्कुल होगा तो खारजा पॉलिसी पर आप अपना हक चाहेंगे या नहीं चाहेंगे, दाखिला पॉलिसी पर आप अपना नक्श चाहेंगे या नहीं चाहेंगे, इक्तसादी पॉलिसी पर, हत्ता कानून साजी के ऊपर चाहेंगे या नहीं चाहेंगे। क्या कौमी तशक्कुल होगा तो आप इस हकूमत को ये इजाज़त देंगे कि ये 1.5 अरब डॉलर लेकर यहाँ से मिलिटेंट्स को उर्दन के रास्ते से शाम में जाने की इजाज़त भी दे और जनाब ज़ैनब सलामुल्लाह अलैहा के रोज़े पे हमले करने की भी इजाज़त दे और वहाँ पर अहले बैत के मानने वालों को कत्लेआम करने की इजाज़त दे? क्या हमारा कौमी नक्श हैवी होगा तो हम ये करने की इजाज़त देंगे? ये हमारी एक वीकनेस है, लिहाजा वो नहीं चाहते कि कोई कौमी तशक्कुल एक ताकत और कुदरतमंद वजूद के तौर पर सामने आए। 1, नंबर 2, शिया मनातक को अहले तशैयों की ताकत का मरकज नहीं बनना चाहिए, इस पे भी इनका इत्तफाक है तमाम मनफी कुव्वतों का। क्यों भला? मसलन गिलगत बल्तिस्तान ने एक फील्ड में काम किया, वो क्या था? उलमा। पूरे पाकिस्तान में दीन की खिदमत का सबसे बड़ा शेयर गिलगत बल्तिस्तान के उलमा को जाता है, यानी पूरे पाकिस्तान में, यानी एक फील्ड में काम हुआ और पूरे पाकिस्तान में रिजल्ट लिया। इसका मतलब है अगर हम इन पॉकेट्स को डेवलप करें, पारा चनार को डेवलप करें, ये हमारे अंदरून पंजाब को डेवलप करें, अंदरून सिंध को डेवलप करें, कराची को डेवलप करें, क्वेटा को डेवलप करें और पारा चनार और दीगर मनातक को डेवलप करें तो इसका इम्कान है कि कोई इंजीनियरिंग का हब बन जाए, कोई टेक्नोलॉजी के एतबार से हब बन जाए, कोई मेडिकल के एतबार से हब बन जाए, हम पूरे पाकिस्तान को उन चंद मनातक को डेवलप करके पूरी मिल्लत को डेवलप कर सकते हैं या नहीं? इम्कान है ना। लिहाजा इन इलाकों को आपकी ताकत का मरकज़ नहीं बनना चाहिए, ये भी एक इनके यहाँ डिसाइडेड है। लिहाजा वो तमाम इलाके जो तशैयों की ताकत का मरकज़ हैं वो अंडर थ्रेट है। लिहाजा पारा चनार 4.5 साल मुहासरे में रहता है उसी प्लान के तहत, लिहाजा गिलगित बल्तिस्तान के रस्तों में लोगों को उतारा और कत्ल किया जाता है उसी प्लान के तहत। लिहाजा क्वेटा में लोगों का कत्लेआम किया जाता है उसी प्लान के तहत। कराची के अंदर रोजाना की बुनियाद पर जंग शुरू की जाती है उसी प्लान के तहत। जंग के अंदर से सिपाही साहबा का आगाज किया जाता है उसी प्लान के तहत। खैरपुर मिरस में लश्कर जंगवी के मराकज बनाए जाते हैं उसी प्लान के तहत, ताकि आपके ताकत के मराकज न बन सकें और यहाँ पर आप कुदरतमंद और मजबूत ना हों। ये दूसरा बड़ा प्लान उनका है और यही वजह है कि मैंने देखा, हत्ता मैं पराचनार में भी और गिलगित में भी मेरे साथ ये हुआ, दोस्तों ने कहा आगा साहब हमसे तो अपना रास्ता नहीं खुल रहा, हम गजा के रास्ते के लिए कैसे तहरीक चलाएं। छोटी बात है ना, इसलिए कि जिस इमाम के हम मुंतजर हैं, क्या उस इमाम ने एक छोटे से इलाके पर आकर हुकूमत इलाहिया कायम करनी है या पूरी दुनिया में कायम करनी है। तो जो इस इमाम के साथी होंगे अगर उनकी फिक्र पूरी दुनिया वाली नहीं होगी तो वो उनके साथ दे सकेंगे नहीं दे सकेंगे। इमाम जहानी है तो फिक्र भी जहानी चाहिए ना। लिहाजा ये एक दूसरी गड़बड़ ये हुआ बाज़ जगहों पे प्रोपेगेंडा की। लिहाजा दूसरा पॉइंट क्या है, तशय्यों की ताकत के जो मराकज इलाके हैं उनको शियत की ताकत का अमली मरकज नहीं बनने देना, लिहाजा उनके ऊपर जंग मुसल्लत रखेंगे, उनके लिए मसाइल खड़े करेंगे, उनको महरूम रखेंगे, गिलगित बल्तिस्तान को राइट नहीं देंगे, क्वेटा के अंदर आईडी कार्ड्स के राइट नहीं देंगे, कराची के अंदर उनको डिमोरलाइज रखने की कोशिश करेंगे और उनको भरपूर तरीके से उन इलाकों को महरूम रखने की कोशिश करेंगे ताकि कभी भी वो आपकी ताकत के मराकज न बन सकें। ये दूसरा पॉइंट है। तीसरा पॉइंट क्या है, वो ये कि ये मिल्लत अगर डीमोरलाइज ना हो तो ये इतनी ताकतवर है कि ये बड़े से बड़े दुश्मन के मुकाबले में खड़ी हो जाती है। लिहाजा इसको डीमोरलाइज रखना है, इसका हौसला कभी भी बुलंद नहीं होना चाहिए। डीमोरलाइज मिल्लत बनाए, उसके लिए क्या करेंगे, उसके लिए टारगेट किलिंग करेंगे, आपकी आज़ादारी के इज्तिमात पर हमले करेंगे, उसके लिए आपके खिलाफ कानून साजी करेंगे, उसके लिए मौजूदा कवानीन का आपके खिलाफ इस्तेमाल करेंगे, हर रियासती और दीगर ज़राए के ज़रिए से आपका इस्तेसाल करने की कोशिश करेंगे ताकि आपको दबा के रखा जा सके नफसियाती तौर पर फिक्री तौर पर, और आप कभी भी पाकिस्तान के स्टेक होल्डर बनने का ना सोच सकें। जिस कौम के ज़्यादा अफराद 295C के अंदर एंगेज होंगे वो कौम क्या खड़ी होगी अपनी मिल्लत का दिफा करेगी। मसलन ये एक अंदाज इख्तियार किया गया, जिस कौम के रोजाना डॉक्टर शहीद हो जाएं, इंजीनियर शहीद हो जाएं, उनके इलाकों के ऊपर हमले हों, हजारा के इलाके के लोग बेचारे बाहर निकल के मूवमेंट ना कर सकें, ऐसी खौफ की फिजा बना दी जाए, वो कौम कभी भी पाकिस्तान की स्टेक होल्डर नहीं बन सकती। लिहाजा इस कौम को ऐसा बना दिया जाए कि यह एक घुटी हुई दबी हुई पस्त और सहमी हुई कौम बन के रह जाए और इसका मोराल पस्त कर दिया जाए। उन्हें नहीं पता इस कौम के पास करबला है जो 72 लोगों को हजारों के मुकाबले में खड़ा करके पूरी दुनिया की इक्वेशन बदल देता है। बस अजीज दोस्तों, हमें इन तीन पॉइंट्स को समझते हुए दुश्मन का मुकाबला करना है और उनके अहदाफ को कामयाब नहीं होने देना है। और पाकिस्तान में अपनी मिल्लत को अगर मैं ये कहूँ कि जैसा कि कहते हैं कि इल्म का दरवाज़ा जनाब अली इब्न अबी तालिब अलैहिस्सलाम है, या जैसा कि इमाम हज़रत अब्बास अलमदार को जनाब सैयद शहदा का बाप कहा गया है, बाबुल हुसैन कहा गया है, हुसैन तक पहुंचने के लिए जनाब अब्बास को रास्ता इख्तियार। मैं ये अकीदा रखता हूं और आप दोस्त ये कन्विंस रहे हैं कि इमामी स्टूडेंट ऑर्गेनाइजेशन पाकिस्तान पाकिस्तान की मिल्लत तशय्यो को मानवी मोरल के एतबार से हर जेद से मजबूत करने का जो बाब है, जो दरवाज़ा है, वो इमामी स्टूडेंट ऑर्गेनाइजेशन बन सकती है और है। लिहाजा इस नज़्म को, इस तशक्ल को, जो एक लेवल का तशक्कुल है कम से कम तलबा लेवल का, इसको इतना कवी और मजबूत करना है कि मकतब अहले बैत की मजबूत तरीन नुमाइंदगी का हक जो है वो अदा हो सके और इतनी मुनज्जम और इतनी मरबूत इमामी स्टूडेंट ऑर्गेनाइजेशन बन जाए कि वाकईतन कम से कम इस सतह पर इस मिल्लत की दुरुस्त तरीन तर्जमानी का ये फरीजा अदा कर सके, तालीमी मैदान में भी और दीगर तमाम मैदानों के अंदर। बस हमें जब दुश्मन का पता चल जाए कि वो किस रस्ते से भारत होना चाहता है तो फिर आप उस रस्ते से उनका इसका इंशाल्लाह तदारक भी कर सकते हैं। बरादरान अजीज, चुके आखिरी चंद लम्हात रह गए, मैं आपको ये बताना चाहता हूँ, एक शिकस्त जो आपने दी है, ये मिडिल ईस्ट आप देख लें और एक शिकस्त मैं आपको बता के अपनी बात को एंड कर दूंगा ताकि आप क्वेश्चन आंसर करना चाहें तो कर लेंगे। हमारी आज की जो पूरी गुफ्तगू थी उसमें एक محور آئیڈیالوجی تھا. اس آئیڈیالوجی کی میں نے چار سٹیپس بیان کیے اور ان سب کا الٹیمیٹ اینڈ یہ تھا کہ آئیڈیالوجی نے شکست دے دیا دیگر تمام طاقت کے معیارات کو. اور آئیڈیالوجی میں جو دنیا میں سب سے زیادہ مضبوط آئیڈیالوجی ہے وہ مکتب محمد والے محمد کی آئیڈیالوجی ہے. اور غیبت امام زمان میں اس آئیڈیالوجی کو ولایت فقیہ کا نام دیا جاتا ہے. اور اس آئیڈیالوجی کے ترجمان پاکستان کی سرزمین پر آپ لوگ ہیں. پاکستان میں آپ کے خطرات, آپ کو درپیش خطرات میں نے آپ کے سامنے بیان کیے تاکہ آپ کو سمجھ میں آئے کہ آپ کے خلاف ٹارگٹ کلنگ کیوں ہے, آپ کے خلاف مختلف جگہوں پہ یہ سارے سلسلے کیوں ہیں, کیوں سیاسی جماعتیں نہیں بولتی, کیوں حکومتی اور ریاستی ادارے نہیں بولتے, کیوں فوجیوں کے قتل پہ تو فوج حرکت میں آتی ہے لیکن 100-100 بندے آپ کے شہید ہو جاتے ہیں تو فوج حرکت میں نہیں آتی, آخر کیوں؟ اس لیے کہ ان چار پوائنٹس کے اوپر, تین پوائنٹس کے اوپر جو کام ہو رہا ہے اس کے نتیجے میں یہ کیفیت بنا دی گئی ہے. ہمیں شہید حسینی کی اس خواب کی تعبیر کرنی ہے کہ پاکستان کی فیصلہ سازی کے اندر مکتب اہل بیت کو وہ قدرت حاصل ہو کہ ہمارے بغیر نہ اقتصادی فیصلے ہو سکے, نہ سیاسی فیصلے ہو سکے, نہ خارجہ پالیسی تشکیل دی جا سکے اور نہ داخلہ پالیسی تشکیل دی جا سکے. اور انشاءاللہ اس ملت کے اندر یہ پوٹینشیل ہے, یہ شہید حسینی کا خواب ہے. اور اس خواب کی عملی تعبیر میں کوئی بنیادی رول اگر پلے کر سکتا ہے تو وہ آپ جیسے ISO سے تربیت یافتہ انشاءاللہ مانویت سے بھرپور جوان ہی پلے کر سکتے ہیں. خدا انشاءاللہ آپ کو اپنی حفظ و امان میں رکھے. میں چند چیزیں اس کی بیان کرتا ہوں.
ہماری ہماری
ہماری کی قربانی
یہ آپ برادران ذرا غور کیجئے گا, یہ جو ایریا ہے دنیا کا تیل کا سب سے بڑا ایریا ہے. اس پورے بیلٹ میں یہاں سے یہاں تک, پھر یہ والا ایریا ہے, یہ کویت ہے, یہ پھر سعودی عرب کا ایریا ہے, یو اے ای میں ابو ظہبی وغیرہ کا ایریا ہے, پھر ایریا یہ دنیا کا تیل کی سب سے بڑی بیلٹ ہے. اور یہ یورپ ہے جو انرجی تھرسٹی ہے, اسے انرجی چاہیے, یہ چیزیں پروڈیوس کرتا ہے. اور یہ وہ علاقہ ہے, پاکستان ہے, اس کے ساتھ چائنا ہے, اس کے ساتھ انڈیا ہے, اس کے ساتھ بنگلہ دیش ہے, جو دنیا کی آبادی کا آدھے کے قریب جو ہے وہ تقریباً یہیں پر کنسنٹریٹڈ ہے. یہ چیزیں یہاں بنائیں گے, یہاں یہ چیزیں بکیں گی, یہ کنزیومر مارکیٹ بنے گی, انہیں پیسے چاہیے, یہ رستہ بھی یہیں پر ہے. یہ انہیں انرجی کے لیے جو چیزیں چاہیے وہ آئل ہے, وہ بھی یہیں پر ہے. اور پھر آپ دیکھیں یہ تین بر اعظم ہیں, یہ افریقہ ہے, یہ ایشیا ہے, اور وہ ترکی سے آگے یورپ ہے. یہ تین بر اعظموں کو کنیکٹ کرنے کا سبب ہے. یہی آئل جو یہاں سے نکلتا ہے, اگر فرض کریں یہاں سے نکل کر اور یہاں سے نکل کر یہ رستہ اویلیبل نہ ہو تو یہی آئل پوری دنیا گھوم کے دوسری طرف آنا پڑے گا, جو مہینوں کا اضافی وقت بھی لیتا ہے اور پریکٹیکلی پھر اس کی قیمت اتنی بڑھ جاتی ہے, کیونکہ جب دنیا دیکھیں نا, گول ہے نا دنیا, یہ چھوٹے سے پورشن کو بڑا کیا ہو. جو جدید مڈل ایسٹ ہے اس کے اندر پاکستان کو شامل کیا جاتا ہے اور وہ سمجھتے ہیں کہ پاکستان اس کو ریشیپ کرنے میں اپنا رول پلے کرتا ہے. اس ایریے کے اندر صرف اتنی بات کہتے ہوئے میں نیو مڈل ایسٹ کے اوپر آ جاتا ہوں کہ آپ دوست یہ ذرا غور کریں کہ یہ والا ایریا جو ہے گلف آف عمان جو ہے اور یہ ادھر ایران بیٹھا ہے, یہ بنیادی طور پہ آبنائے ہرمز ہے. یہ والا پوائنٹ آبنائے ہرمز ہے, تقریباً 50 کلومیٹر ٹوٹل, 35 کلومیٹر اس کے اندر, اور اس کے اندر بھی تقریباً 20 کلومیٹر کا وہ ایریا ہے. یہ ایریا ایسا ہے کہ تقریباً 35% آئل اس ایریا سے نکلتا ہے, اس کے پاس کوئی رستہ نہیں ہے جانے کا مگر یہ کہ یہاں سے جائے. اور یہاں پر یہ تقریباً یہاں بحرین ہے جہاں امریکہ کا 5واں بحری بیڑا ہے, اور اس پورے خطے کے اندر سعودی عرب اور ان جگہوں پہ امریکن کی انسٹالیشنز موجود ہیں. لیکن انقلاب اسلامی اتنا طاقتور ہے کہ یہ جب چاہے, اس نظریے کی بنیاد پہ اتنی طاقت حاصل ہو گئی ہے, جب چاہے اس ساری دنیا کے آئل کا یہ رستہ بلاک کر کے پوری دنیا کو آئل کی سپلائی بند کر سکتا ہے. اور انشاءاللہ بھی آپ دوست دیکھیں گے یہ جو ہے جو مصر کے ساتھ یہ دو سمندروں کو ملاتی ہے, یہ سمندر ایک بلند ہے ایک نیچے ہے, لہذا یہاں پر نہر سویز جو ہے وہ بنائی گئی ہے. اور یہ فاصلہ مہینوں کا کم کرتا ہے اگر نہر سویز کے ذریعے سے جو آئل ٹرانسپورٹ ہوتا ہے یورپ کو, یہ بالکل آگے ہینڈ پہ تو اسرائیل یورپ ہے. تو یہ والا ایریا بھی مسلمانوں کے کنٹرول میں ہے, اور اس ایریے کے قریب بھی ان شاء اللہ تعالیٰ اس وقت جو حزب اللہ طبقات ہیں وہ اتنے طاقتور ہیں کہ خدا نے توفیق دی تو دنیا کا یہ کنٹرول بھی ان شاء اللہ تعالیٰ آپ کے ہاتھوں میں آ جائے گا. یہ جو حرب جدون کی جنگ اور ان تمام مارکوں میں نیو مڈل ایسٹ اور یہ سارے نقشے بیان کیے گئے ہیں, یہ اسرائیل ہے, اور اس جگہ پر آپ دیکھیں تو یہ سیریا ہے اور یہ عراق ہے. یہاں تک کا نیو مڈل ایسٹ کا وہ نقشہ ہے جو ان کا نقشہ ہے, اسرائیل کا جو نقشہ ہے. یہ ایریے کے اندر بھی آج سب سے مضبوط کوئی ملت اگر کھڑی ہے تو تمام سازشوں کے مقابلے میں الحمدللہ وہ مکتب اہل بیت اور شیعہ نے حیدر قرار کھڑے ہیں جو انشاءاللہ اس عالمی فتح اور کامیابی کی بنیاد فراہم کر رہے ہیں انشاءاللہ۔ اور میں یہ بھی عرض کروں کہ سعودی عرب نے اس وقت پوری دنیا میں خباستوں کی انتہا کر دی ہے، لیکن یہ خود بھی اس وقت آزاد نہیں ہے، اس کے اس بارڈر کے اوپر اہل تشیع آباد ہیں، اس کا یہ والا بارڈر پورا، یہ جو بحرین والا بارڈر ہے یہ بحرین ہے، یہ پورا بارڈر یہ اہل تشیع والا بارڈر ہے، اس کے علاوہ اس کا جو یمن والا بارڈر ہے یہ والا بارڈر، اس بارڈر کے اوپر سب الحمدللہ اہل تشیع ہے، اور یہ اس پوزیشن میں ہے، اور انہوں نے یہ دھمکی دی، اور ابھی عراق کے اندر یہ صورتحال ہوئی کہ جب ان کی کربلا میں نقشے کربلا کے پکڑے گئے ملیٹنٹس کے پاس سے، تو ابھی میں وہاں پہ تھا، چیف آف آرمی اسٹاف نے وہاں پریس کانفرنس کرتے ہوئے کہا اگر آئندہ کربلا کے حوالے سے کوئی جسارت کی گئی، آپ کو پتہ ہے کربلا پہ پہلے حملے ہو چکے ہیں اور کربلا پہ حتی اس پورے علاقے پہ قبضہ کیا جا چکا ہے، تو انہوں نے کہا کہ اگر آئندہ یہ جسارت کی گئی ہم صبح کی نماز سے شروع کریں گے، اور ہم یہ پوزیشن میں ہیں کہ ہم زہر کی نماز جو ہے وہ انشاءاللہ جنت البقیع میں ادا کریں۔ آپ کے مکتب نے ایک نظریے کی بنیاد پہ، اور خود یہاں کے مومنین اس حد تک تقریباً 66 دن اسرائیل نے جنگ لڑی، اپنا اس نے سعودی عرب نے تمام تر طیاروں کے ذریعے سے اس پورے علاقے پر حملہ کیا، لیکن ان بارڈرز کا ایک انچ بھی یمن کے شیعوں سے لینے میں کامیاب نہیں ہو سکا، اور یہ شیعہ آج اتنے مضبوط ہیں کہ میں یہ الفاظ خود حزب اللہ کے ایک لیڈر کے بیان کر رہا ہوں کہ وہ اس پوزیشن میں ہیں کہ اگر کوئی عالمی جنگ کا سین پیش ہویا ہے تو وہ کہتے ہیں ہم 7 دن میں جدہ تک قبضہ کر سکتے ہیں، تو انشاءاللہ دنیا کے اندر جو اس مکتب کی ڈومیننس ہے یہ اس کا آغاز ہو گیا ہے، اور اگر اس کنیکٹیویٹی میں اپنے وطن کو دیکھیں تو ہمیں بھی اس ڈومیننس کا ایک سلسلہ اور ایک پارٹ جو ہے وہ ضرور بننا چاہیے۔ ایک میں نیو مڈل ایسٹ اور پرانے مڈل ایسٹ کی ایک پکچر آپ کو دکھا دیتا ہوں، صلوات پڑھی محمد والے محمد، یہ آپ غور کریں، یہ نقشہ ہے جو حقیقی مڈل ایسٹ کا ہے جو ابھی ہے، جس کو ویسٹ نے اور امریکہ نے کہا کہ ہم چینج کریں گے، غور کیجئے گا یہ ان کی ایک سازش، یہ موجودہ نقشہ ہے، ذرا اس کو غور کر لیں کہ بالکل ایز اٹ از ہے، ایران یہاں تک ہے، پاکستان یہاں تک ہے، یہاں بلوچستان نہیں ہے، یہاں کوئی پختونستان نہیں ہے، یہ پختون بیلٹ ہے، یہاں پہ انہوں نے پختونستان خلق کرنے کا سوچا، یہاں پر بلوچستان خلق کرنے کا سوچا، ایران یہ جو بغداد ہے اس کو 3 حصوں میں تقسیم کر دیا، سنی ایریا الگ کر دیا، شیعہ ایریا الگ کر دیا، تاکہ یہ مسلسل حالت جنگ میں رہے، اور کرد ایریا الگ کر دیا، اور اس کی پہلی بنیاد آزاد کردستان کی صورت میں رکھ دی جو آج بھی آزاد کردستان کی صورت میں ایکٹیویٹ ہے، اس طرح سعودی عرب کے مختلف ٹکڑے کر دیے، اسی طریقے سے یہاں پر سیریا کے ٹکڑے کر دیے، اور یہاں پر ایک کردستان بنا دیا جس میں یہ سیریا کے پیچھے یہ علاقہ ہے اور ایران کے کچھ علاقے اس کو کردستان کا بول کر دیا۔ تو آج آپ یہ دیکھیں، اس سے اگلی تصویر دکھائیے گا سر، آفٹر والی، ابھی آپ غور کریں، یہ بنیادی نقشہ ہے ان کا جس میں کیوں پاکستان کے اندر ہم عالمی طاقتوں کے مقابلے میں اگر کوئی مکتب فکر کھڑا ہو سکتا ہے وہ بھی مکتب اہل بیت ہے، آپ غور کیجئے، یہ فری بلوچستان کا پاکستان کو کاٹ کر یہ بنانا چاہتے ہیں، اور یہ پاکستان کا یہ حال کرنا چاہتے ہیں، یہ وہ ہے جو امریکن منسٹری ڈیفنس منسٹری نے اپنے جرنل کے اندر باقاعدہ طور پہ اس نقشے کو شائع کیا، اور پاکستان کا یہ سارا علاقہ افغانستان میں شامل کر کے اسے پختون علاقے کے اندر کنورٹ کرنا چاہتے ہیں، ان کا فارسی علاقہ ادھر ان کے خیال میں آ جائے گا، اور یہ پاکستان اتنا ویک ہوگا کہ یہاں سے یہ 2 گھنٹوں کے اندر انڈیا اس کو 2 حصوں میں تقسیم کر سکے گا، یہ اگلی پلاننگ سے۔ پھر آپ یہ دیکھیں کہ یہاں پر انہوں نے شیعہ سنی کے نام پر ریفٹ کرنے کے لیے عرب شیعہ اسٹیٹ بنا دی، سنی عراق بنا دیا، اور ایک کردوں کا ایریا بنا دیا، فری کردستان یہ اوپر آپ دیکھ رہے ہیں، اور اس تمام علاقے کے اندر انہوں نے اس کو ایک انٹرنیشنل زون قرار دے دیا مکہ اور مدینہ کو، اور یہاں پر بھی ایک جنگ کا آغاز جو انہوں نے مختلف طریقوں سے کر دیا، یمن کو بڑھا دیا ہے اور وہ علاقہ یمن کے کنٹرول میں پاس دے دیا۔ اس پلان کے اوپر آغاز کنڈلیزا رائس کے دور میں ہو گیا تھا، اور انہوں نے یہ کہا تھا کہ یہ جو جنگ ہے 2006 کی جنگ، یہ نئے مشرق وسطی کی جنگ ہے، اور جب نئی پیدائش ہوتی ہے تو کچھ پین تو ہوتی ہے، اور اس نے کہا تھا کہ یہ برتھ پلیس ہے، برتھ پین ہے نئے مڈل ایسٹ کی۔ عزیز دوستو آپ کو یہ بتانا چاہتا ہوں، ایک چیلنج انہوں نے دیا اور ایک چیلنج اس مرد جری سید حسن نصر اللہ نے دیا، اس نے کہا کہ یہ درست ہے کہ مشرق وسطی بدلے گا، یہ درست ہے کہ مشرق وسطی کے اندر تبدیلی آئے گی، لیکن یہ تبدیلی آپ کی خواہشات کے مطابق نہیں آئے گی، یہ تبدیلی اس مکتب کی خواہشات کے مطابق اور علاقے کے عوام کی خواہشات کے مطابق آئے گی، اور آج دنیا شاہد ہے کہ انہوں نے چاہا عراق کو تقسیم کرنا نہیں کر سکے، انہوں نے چاہا شام کے اوپر جنگ مسلط کر کے اس کو اتنے چھوٹی سی ٹائنی اسٹیٹس میں بدلنے کا نہیں کر سکے، انہوں نے چاہا کہ لبنان کو ختم کر کے وہاں پر تسلط اسرائیل کا کام کرے نہیں کر سکے، اور ثابت ہوا ہے کہ کف اپنی تمام تر طاقتوں کے باوجود ایک مکتب اور نظریے کے مقابلے میں ہیچ ہے، اور اس مکتب اور نظریے کے اندر اتنی طاقت ہے کہ وہ پوری دنیا کو آزادی سے روشنا کر سکتا ہے. الحمدللہ پاک سر زمین پر رہتے ہوئے اس مکتب فکر کا تعلق، ہمارا تعلق مکتب محمد و آل محمد سے ہے. خدا ہمیں بھی ایسی طاقت حاصل کرنے کی کوشش توفیق دے کہ ہم عالمی استعمار کا اس پاک سرزمین پر مقابلہ کر سکیں. یہ روح اور یہ معنویت اور یہ جذبہ کسی جگہ سے اگر ملت تشیع کو مل سکتا ہے تو اس کے اوپر کہنے میں کوئی دوسری رائے نہیں ہے کہ یہ جگہ اور اس کا یہ جو گہوارہ ہے وہ گہوارہ امامیہ اسٹوڈنٹ آرگنائزیشن پاکستان ہے. لہٰذا ہمارے لیے بہت اہم ہے کہ ہم اس گہوارے کو طاقتور کریں، اس ابتدا کو طاقتور کریں، مضبوط کریں، تاکہ ایک مضبوط بنیاد اس ملت کو فراہم ہو. اور خدا بند کریم آپ سب کو اور ہمیں اپنی حفظ و امان میں رکھے. صلوات پر محمد والے محمد. ایک دو سوال کا شاید ٹائم ہوگا تھا یہ لے گیا. بہت اچھی بات ہے برادر. ایک تو یہ کہ افغانستان کے موجودہ نقشے کے اندر جو آپ کا تعلق افغانستان کے قریبی علاقے پختون علاقے ہیں ان کو انہوں نے افغانستان میں شامل کیا ہے، اور یہ لوگ اس وقت آپ کے کنٹرول اور پاکستانی حکومت کے تسلط کو قبول نہیں کر رہے، لہذا ایک سٹیپ تو یہ اس سمت میں بڑھ گئے. اس کے علاوہ یہاں سے جتنے ملیٹنٹس جا رہے ہیں ہمارے پاس رپورٹس ہیں، یہ ملیٹنٹس اپنے طور پر اس جنگ کا حصہ بننے جا رہے ہیں جس کے مطابق ان کا یہ خیال ہے کہ وہ بھی جو ان کا بھی ایک نظریہ ہے کہ وہ اسی مشرق وسطی کے اندر وہ بھی تبدیلی لانے کے لیے ان کے خیال میں تشیع رکاوٹ ہے، لہذا یہ بھی نظریاتی طور پہ وہاں پہ جا رہے ہیں. اسی طریقے سے اس سے پہلے امریکن پریزیڈنٹ نے باقاعدہ طور پہ یہاں پر جاری جنگ کو کروسیڈ وار قرار دے دیا تھا، یعنی خالصتاً اس کے مذہبی پہلو کو تسلیم کر لیا تھا. تو یقیناً یہ ان کے اسی نقشے کی سمت میں. پھر آپ دیکھیں پاکستان کے اندر ملیٹنٹس اور قوم پرست افغانستان اپنا بلوچستان میں مل کر آزادی کے بلوچستان کی جو تحریک چلا رہے ہیں یہ بھی اسی نقشے میں رنگ بھرنے کے لیے جو عالمی استعمار نے خلق کیا. جی برادر،
جو آپ نے سازش کے واسطے پاکستان میں نقشے دکھایا ہے، کیا آپ کے خیال میں جو پاکستان کا اثر ہے وہ اس سے بے خبر ہوگی؟
نہیں، یقیناً بے خبر نہیں، باخبر ہے. لیکن آپ مجھے بتائیں کیا آج تک پاکستان میں یہ کیفیت تھی کہ بلوچستان کے اتنے بڑے حلقے کے اندر فوج بھی نہ جا سکے؟ کیا درست نہیں ہے کہ فوج بار خان میں نہیں جا سکتی؟ کیا درست نہیں ہے فوج گوادر کے اندر نہیں جا سکتی؟ کیا درست نہیں ہے کہ اس پورے علاقے کے اندر پاکستان کا قومی ترانہ نہیں پڑھا جا سکتا ہے؟ کیا درست نہیں ہے کہ پاکستان کا پرچم اگر اپنے گھر پہ لہرائیں تو اگلے دن اس کی لاش ملتی ہے؟ تو ہماری غلطیوں اور کوتاہیوں کی وجہ سے دشمن یہاں تک تو آ گیا ہے. آزادی کی باتیں نہیں کر رہے ہیں ان کے لیڈرز، اختر مینگل کیا کہتا ہے، دیگر لوگ کیا کہتے ہیں، باتیں کر رہے ہیں آزادی کی. وہ کہتے ہیں ہم پاکستان سے آزادی چاہتے ہیں. یہ وقت اگر کسی کی غفلت کی وجہ سے آیا ہے تو وہ پاکستانی دفاعی ادارے ہیں، پتہ ہونے کے باوجود غفلت کی انہوں نے، یہ درست ہے. جی برادر، جی 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 بالکل بھی ایسا نہیں ہے. سعودی عرب امریکہ کا ایک غلام ہے، اور غلام آقا کی مرضی کے بغیر بالکل چل بھی نہیں سکتا ہے. کبھی کبھی دنیا کو یہ دکھانے کے لیے کہ ہم آزاد ہیں اس طرح کی ٹیکنیک اختیار کی جاتی ہیں، عملی طور پہ ان میں کوئی ڈفرینس نہیں ہے. अमेरिका और सऊदी अरब एक ही पिच के ऊपर खड़े हैं, और अमेरिका वो काम जो अपने गैर इस्लामी चेहरे की वजह से नहीं कर सकता वो काम सऊदी अरब के चेहरे के ज़रिए से करता है, और इस्लाम को भी बदनाम करता है और अपने इलाके के अंदर अहदाफ भी हासिल कर सकता है। यानी अमेरिका ख़ुद करे तो दुनिया में बदनाम होगा इस वक्त जो शाम के अंदर है, लेकिन वो सऊदी अरब के ज़रिए से वही काम कर रहा है तो मलबा सऊदी अरब के ऊपर आ रहा है और अमेरिका अपने आप को महफूज कर रहा है। तो ये एक एक ही जगह पर है, कोई चेंज नहीं आया, ये सिर्फ एक शो है। बहुत छोटा सा एक डिफरेंस है और वो गुलाम ज्यादा से ज्यादा ये कह सकता है कि भाई आपने अच्छा नहीं किया, इससे ऊपर कुछ नहीं कह सकता है। सऊदी अरब को अपने ही मुल्क के अंदर कमांड एंड कंट्रोल हासिल नहीं है, सऊदी अरब को अपने अवाम की ताईद हासिल नहीं है, वो वहाँ पर बैठा है आलमी ताकतों की स्ट्रेंथ के साथ। उसे पता है कि जिस वक्त ये ताकत कमज़ोर हो जाएगी उस वक्त उसके पाँव के नीचे से ज़मीन निकल जाएगी, लिहाजा अमेरिका उसकी मजबूरी है और अमेरिका के खित्ते के अंदर सऊदी अरब मजबूरी है। ये इतना जुजी है कि अमली तौर पर ये एक ही पेज के ऊपर हैं, अभी भी अमेरिका की पुश्ती पानी की बुनियाद पर पाकिस्तान के ज़रिए से असले की जो सप्लाई की बात हो रही है उसके पीछे अमेरिका है, वरना अमेरिका एक दिन में स्टेप लेके उसको रुकवा नहीं सकता। तो ये बिल्कुल एक ही जगह पर खड़े हैं, सिर्फ दुनिया को धोखा देने के लिए बाज़ बात ये जाहिर करते हैं कि हमारे दरमियान डिफरेंसेस हैं, कोई प्रैक्टिकल डिफरेंसेस मौजूद नहीं। और जी आप एक कर चुके हैं, मौका दे देना ताकि आदल आना थोड़ा सा। जी ब्रदर फिर देखेंगे अगर टाइम बच गया तो। इंशाल्लाह जी यमन में सऊदी अरब शदीद खतरात से दो चार है, यमनी शिया बहुत मजबूत है और उन्होंने चंद महीने स्ट्राइक करके देख लिया है, वो एक इंच भी उनसे नहीं ले सके। तो सऊदी अरब से कमिटमेंट किया है अमेरिका ने कि हम यमन में एक बहुत बड़ा अपना अड्डा बनाएंगे और यमन में शियों को और उनकी ताकत को कमज़ोर करने के लिए मुख्तलिफ प्रोजेक्ट्स का आगाज़ करेंगे। ये एक कमिटमेंट जो उनकी मुख्तलिफ कमिटमेंट में से है वो एक हुई है, और दूसरा ये है कि उन्होंने इंटरनल बाज़ एग्रीमेंट्स किए हैं जिसके नतीजे में ईरान को इलाकाई सतह पर महदूद करने के जो प्रोजेक्ट्स शामिल हैं उसमें सऊदी अरब कलीदी रोल प्ले करेगा, और अमेरिका बज़ाहिर जो ईरान और पांच ताकतों के दरमियान मायदा होगा उसकी आड़ लेके पीछे हट जाएगा, लेकिन सऊदी अरब को इस्तेमाल करते हुए ईरान के लिए मुश्किलात खड़ी करेगा। ये दो नकाती एजेंडे के ऊपर बातचीत हुई। जी प्लीज
देखिए
पहली बात तो ये है कि यमन में बुनियादी तौर पे ज़ैदी शिया ज़्यादा हैं, लेकिन वो जाफरी और इमामिया तशैयों से मुतासर हैं बहुत ज़्यादा, और अमलन उनमें बहुत तेज़ी के साथ कन्वर्शन हो रही है और वो असना अशरी में कन्वर्ट हो रहे हैं। जो कन्वर्ट नहीं भी हुए हैं वो भी दुनिया के अंदर रहबर को अपना आलमी लीडर मानते हैं और उनके घरों में रहबर की और आगा हसन रसूलुल्लाह की तस्वीर है। एक तो आप ये समझ, दूसरी बात यह है कि माशाल्लाह वो बहुत स्ट्रेंथन है। और यमन के हवाले से आपका दूसरा सवाल क्या था? हाँ, जो आपने बंदर बिन सुल्तान की बात की, बंदर बिन सुल्तान की छुट्टी हो गई है, बंदर बिन सुल्तान अभी सऊदी खुफिया एजेंसी का सरबराह नहीं रहा है एक, और दूसरी बात यह है कि पाकिस्तान को ये बनाना चाहते हैं किराए का मुल्क, किराए की फ़ौज। इनको ये कहा है कि हम आपको देते हैं पैसा, एक तो आप फौजी भेजें ताकि हम अपने मुल्क की हिफाजत कर सकें, انٹرنل خطرات سے اور ہماری تنصیبات کی حفاظت کرے. اور دوسرا یہ ہے کہ ہم آپ کو دیتے ہیں پیسہ, آپ اور ہم مل کر بناتے ہیں اسلحہ, دھوکہ دیتے ہیں اور اس اسلحے کو ملیٹنٹس کو دیتے ہیں چونکہ ان کے پاس اینٹی ایئر کرافٹ نہیں ہے اور ان کے پاس اینٹی ٹینک شکر میزائل نہیں ہیں. جب یہ میزائل ان کو مل جائیں گے تو وہ ممکن ہے کوئی بڑی تبدیلی لانے کا, وہ شامی فوج کے خلاف کوئی کام کر سکے. تیسرا یہ ہے کہ انہوں نے پاکستان کو یہ باور کرایا ہے, اور یہ بڑا امپارٹنٹ ہے, کہ یہ ملیٹنٹس آپ کو تنگ کر رہے ہیں. یہ دیکھو انہوں نے فوج پہ حملے کیے, سولین پہ حملے کیے, ہم آپ کو ایک رستہ دیتے ہیں, سعودیہ نے کہا ہے ہم آپ کو رستہ دیتے ہیں. رستہ کیا ہے؟ ان ملیٹنٹس کو بھیجتے ہیں شام, ملیٹنٹس شام چلے جائیں گے تو آپ فری ہو جائیں گے, آپ کو ٹینشن نہیں دیں گے. لہٰذا دھوکہ دے کے یہ کہتے ہیں کہ آپ ملیٹنٹس کو نہیں چھیڑیں, ان کے لیے سیف زون قائم کر دیں اور ان کو چھیڑے نہیں, وہ آپ کو نہیں چھیڑیں گے اور وہ شام میں جائیں گے. حقیقتاً یہ دو کام کرنا چاہتے ہیں, ایک شام کے اندر جو فرقہ واریت ہے اس کو بڑھانا چاہتے ہیں, اور دوسرا پاکستان کے اندر دہشت گردوں کا ایک علاقہ ڈیولپ کرنا چاہتے ہیں جہاں فوج بھی نہ جا سکے, اور اس طریقے سے پاکستان کو بھی آئندہ تقسیم سے دوچار کرنا چاہتے ہیں. لیکن بدقسمتی سے ابھی بھی پاکستانی ریاستی اداروں نے اس کا نوٹس نہیں لیا, اور یہ بہت بڑا خطرہ ہے. جی پلیز. جی جی ان شاء اللہ برادر, ایک تو یہ کہ وہ سمجھ رہے ہیں ان سارے مسائل کو, اور آپ یہ دیکھیں ہر آنے والے دن کے ساتھ ساری سازشوں کے باوجود وہ پہلے سے مضبوط ہوئے ہیں, اور عملاً جو ان کا علاقہ ہے جسے حوثیوں کا علاقہ کہا جاتا ہے وہ اتنا مضبوط ہے کہ اس کے اندر کسی کی پینیٹریشن کرنا ممکن نہیں ہے. جنگلی علاقہ ہے, پہاڑی علاقہ ہے, اس علاقے کے اندر کسی کی پینیٹریشن کرنا ممکن نہیں ہے. اور سب سے بڑی بات یہ ہے کہ وہ اس وقت رہبر کو اپنا عالمی رہنما تسلیم کرتے ہیں, لہٰذا یہ نظریہ ولایت فقیہ خود ایک طاقت ہے, اور نظریے کی بنیاد پہ ان شاء اللہ تعالیٰ وہ اس عالمی استعمار کے مقابلے میں بھی کھڑے ہوں گے اور مقامی استعمار کے مقابلے میں کھڑے ہوں گے. ان کی کمٹمنٹ کا لیول بہت اچھا ہے, وہ بعد از حزب اللہ اگر عرب کنٹریز کے اندر کوئی مضبوط ترین اور طاقتور ترین علاقہ ہے تو وہ یہی یمن کا علاقہ ہے. جی برادر. برادر رشیا نے نہیں روکا ہے, رشیا کا صرف نام ہے, رشیا تو زمین پہ موجود نہیں تھا, رشیا تو شام میں گراؤنڈ پہ موجود. گراؤنڈ پہ کون موجود تھا؟ عراقی مومنین, حزب اللہ اور شامی افواج, گراؤنڈ پہ یہ لوگ تھے. اصل میں ان لوگوں نے اتنا پریشرائز کیا ہے امریکہ کو کہ یہ ثابت ہو گیا تھا امریکہ کے لیے کہ اگر وہ یہاں پر ایئر اسٹرائک کرتا ہے یا حملہ کرتا ہے تو وہ اسرائیل جو پہلے جنوبی لبنان سے حزب اللہ کے ذریعے انڈر اٹیک تھا اور غیر محفوظ تھا, ابھی وہ چکی کے دو پارٹوں میں پس جائے گا. اور شام کے اندر گولان ہائٹس بھی حزب اللہ کے پاس ہیں, جنوبی لبنان بھی حزب اللہ کے پاس ہے, حزب اللہ تو اسرائیل کو پیس کے رکھ دے گی. تو ایک اسرائیل کی بقا, انہیں یہ یقین تھا کہ وہ حملہ کرنے کے باوجود اسرائیل کو بچانے میں کامیاب نہیں ہو سکیں گے. دو, انقلابی قوتوں نے امریکہ کو یہ پیغام دیا تھا کہ اگر آپ حملہ کریں گے تو پھر ہم آپ کو نہیں چھوڑیں گے, لہٰذا آپ کی انسٹالیشنز, آپ کے جہاز, آپ کے علاقے کے اندر جتنی تنصیبات ہیں وہ پھر ہماری جنگ ہوگی, یہ ہماری ریڈ لائن ہے. امریکہ اتنا پریشر میں آیا کہ اس نے روس کی منتیں کی کہ ہمیں کوئی رستہ دو, سیف پیسج اس کو کہتے ہیں. تو پھر ایران کی ڈپلومیسی کے ذریعے سے رشیا نے سیف پیسج دیا اور اس کو کہا کہ اچھا ٹھیک ہے ہم آپ کی بات بھی رہ جائے گی چونکہ آپ اعلان کر چکے ہیں, ہم یہ کرتے ہیں کہ یہ جو کیمیکل ہتھیار ہیں ان کو تلف کر دیتے ہیں اور آپ کی اچیومنٹ چلی جائے گی کہ آپ نے کیمیکل ہتھیار تلف کرا دیے ہیں, لیکن آپ کو حملہ کرنے کی اجازت نہیں دیں گے. یوں امریکہ کو اس سے نکلنے کا ایک رستہ دیا گیا اور اس کی اچیومنٹ بنائی گئی کہ اس نے کیمیکل ہتھیار تلف کر دیے. حقیقت یہ ہے کہ امریکہ اپنی تباہی کے دہانے سے باہر آیا ہے. امریکہ کو یہ یقین ہو گیا تھا کہ اگر میں اس جنگ میں گیا تو امریکہ کی پوری دنیا کے اندر چھائی ہوئی ہیبت کا خاتمہ ہو جائے گا. روس نے نکلنے کے لیے اس کو ایک رستہ عطا کیا ہے, اور وہ رستہ یہ تھا کہ ہم کیمیکل ہتھیار تلف کر دیں گے. یہ بلس یہ سائیڈ سے سوال نہیں ہوا ہے, اس سائیڈ سے سوال پورے ہوئے. چلیں جی, دعا ہے کہ خداوند کریم ہم سب دوستوں کو ایک آگاہ اور بیدار ملت بننے کی توفیق دے، اور انشاءاللہ چونکہ جو ملت آگاہ اور بیدار نہیں ہوتی وہ اپنے زمانے کے امام کی ناصر نہیں بن سکتی۔ پوری دنیا کے حالات کا حدیث ہے، بسم اللہ الرحمن الرحیم، من اصبح ولم یہتم بامور المسلم فلیس بمسلم، جو شخص وہ بیدار ہوا اور اس نے مسلمانوں کے امور پر غور و فکر نہ کی وہ ہم میں سے نہیں ہے۔ ہمیں دنیا کے حالات سے باخبر رہنا ہے، صحیح تجزیہ و تحلیل کرنا ہے اور اپنے وظیفے کا تعین کرنا ہے تاکہ ہم عالمی کردار اپنا ادا کر سکیں۔ خدا مند کریم آپ سب کا اور ہمارا حامی و ناصر ہو اور ہمیں ایسا بننے کی توفیق عطا کرے کہ قلب مطہر امام زمان ہم سے راضی ہو۔ خوشنود، السلام علیکم۔